नमस्कार। रेडियो कार्यक्रम भूमि प्रशासन प्रविधि र सुशासनबाट
आदरणीय श्रोता, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रायोजनमा तयार पारिएको भूमि प्रशासन प्रविधि र सुशासन कार्यक्रम यहाँहरूले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान 8:30 बजेदेखि 8:50 बजेसम्म सुन्न सक्नुहुनेछ।
हामीलाई मीडियम वेभका साथै एफएमका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्ज र रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np मा लगन गरी संसारभर कार्यक्रम सुन्न सक्नुहुनेछ।
कार्यक्रम भूमि प्रशासन प्रविधि र सुशासनमा भूमिको व्यवस्थापन र अभिलेखीकरणबारे जनचेतना जगाउने र भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरिरहेका काम, आगामी कार्य योजनाका साथै समग्र गतिविधिहरू आम नागरिक समक्ष पुर्याउने कार्यक्रमको लक्ष्य रहेको छ। आजको कार्यक्रममा हामी भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरिरहेका काम, यसको उद्देश्य गतिविधि सँगै भूमि प्रशासन सम्बन्धी नेपालको संविधान 2072 गरेका कानूनी व्यवस्था सम्बन्धी जानकारीका साथै सामान्य ज्ञान सम्बन्धी प्रश्न पनि राख्ने नै छौ। कार्यक्रमको अन्त्यसम्म सुन्दै रहनुहोला। कार्यक्रमको आरम्भ गर्दछौ भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरेका गतिविधिबाट।
बागमती प्रदेश स्तरीय भूमि सुधार तथा मालपोत कार्यालयहरूको आर्थिक वर्ष 2077-78 वार्षिक समीक्षा गोष्ठी तथा अन्तर्क्रिया सम्पन्न भएको छ। यही भदौ 25 र 26 गते काभ्रेको धुलिखेलमा सम्पन्न गोष्ठीमा बागमती प्रदेश अन्तर्गतका 23 भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखहरूले आआफ्नो कार्यालयको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो। विभागका महानिर्देशक शेष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीको उद्घाटनका अवसरमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशी, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेश प्रसाद भट्ट लगायतले भूमि प्रशासन सेवालाई सरल र जनमुखी बनाउन सबैको एकीकृत प्रयास आवश्यक हुनुपर्नेमा जोड दिनुभयो। समीक्षा गोष्ठीमा भूमि व्यवस्था विभागका योजना तथा अभिलेख शाखाका निर्देशक गुरूदत्त सुविदीले विभागका तर्फबाट गत आर्थिक वर्षमा सम्पादन भएका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डे, विभागका महानिर्देशक शेष नारायण पौडेल तथा विभागका निर्देशक रोशन शंकर घिमिरेले भूमि प्रशासनका सम्बन्धमा सहभागीहरूले उठाउनुभएका जिज्ञासा एवं प्रश्नको उचित विकल्पसहित जवाब दिनुभयो। दुई दिनसम्म चलेको गोष्ठीको समापनका अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डेले चेकलिस्टको आधारमा मालपोत कार्यालयहरूको मूल्याङ्कन गरी त्यसका आधारमा वार्षिक स्तर निर्धारण गर्ने र उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरूलाई प्रोत्साहनका कार्यक्रमहरू ल्याउनु पर्ने बताउनुभयो। अवसरमा भूमि व्यवस्था विभागका महानिर्देशक शेष नारायण पौडेलले मालपोत कार्यालयले दिने सेवालाई सरल, प्रभावकारी र जनमुखी बनाउन आधुनिक प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्दै जानुपर्नेमा जोड़ दिनुभयो।
यसै गरी एक नम्बर प्रदेश स्तरीय भूमि सुधार तथा मालपोत कार्यालयहरूको आर्थिक वर्ष 2077-78 वार्षिक समीक्षा गोष्ठी तथा अन्तर्क्रिया पनि सम्पन्न भएको छ। यही असोज 1 र 2 गते विराटनगरमा सम्पन्न समीक्षा गोष्ठीमा एक नम्बर प्रदेश अन्तर्गतका सम्पूर्ण भूमि सुधार तथा मालपोत कार्यालय प्रमुखहरूले आआफ्नो कार्यालयको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो। गोष्ठीको उद्घाटनका अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मालपोत कार्यालयले अन्य सरकारी कार्यालयको तुलनामा धेरै सेवाग्राहीलाई सेवा पुर्याउँदै आएको भनिए पनि सूचना प्रविधिको समुचित प्रयोग हुन नसक्दा सेवाग्राहीका सबै गुनासाहरू सम्बोधन हुन नसकेको बताउनुभयो। उहाँले कार्यालयको सेवालाई प्रभावकारी बनाउन, सेवालाई प्रविधि मैत्री बनाई विद्यमान अवस्थामा परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। विभागका महानिर्देशक शेष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा विभागका तर्फबाट योजना तथा अभिलेख शाखाका निर्देशक गुरूदत्त सुवेदी तथा प्रदेश नम्बर 1 अन्तर्गतका 25 भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृतहरूले आआफ्नो कार्यालयको गत वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा विभागका महानिर्देशक शेष नारायण पौडेलले कर्मचारी सरूवामा अनलाइन प्रणाली लागू गरिएको हुनाले अब सरूवाको विषयलाई लिएर कर्मचारीको कुनै पनि गुनासो नरहने बताउनुभयो। उहाँले बैंक तथा वित्तीय संस्थाहरूले समेत अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न शुरू गरेको हुनाले मालपोत कार्यालयहरूले समेत अनलाइन प्रणालीलाई प्राथमिकता दिई सेवालाई प्रभावकारी बनाउँदै जानुपर्ने बताउनुभयो।
यसै गरी भूमि व्यवस्थापन तथा अभिलेख विभाग र संचय कोष बीच कोषका संचयकर्तालाई सरल तरिकाबाट ऋण प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। यही भदौ 29 गते सम्पन्न द्विपक्षीय बीचको सम्झौतामा ऋण लिन चाहने संचयकर्ताले संचय कोषको कार्यालयबाट नै सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था मिलाइएको छ भने कोषले नै अनलाइन प्रणालीबाट मालपोत कार्यालयमा आवश्यक विवरणहरू उपलब्ध गराउने हुँदा सेवाग्राही मालपोत कार्यालय जानुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। सम्झौता पत्रमा भूमि व्यवस्था विभागका तर्फबाट विभागका महानिर्देशक शेष नारायण पौडेल तथा कोषका तर्फबाट निमित्त प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गर्नुभएको थियो।
भूमि प्रशासन प्रविधि र सुशासन कार्यक्रम भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रायोजनमा रेडियो नेपालबाट प्रसारण हुने गर्छ। यस कार्यक्रमको मूल उद्देश्य आम जनमानसमा भू स्वामित्व सम्पत्तिमा प्रत्येक नागरिकको अधिकार र दायित्व सम्बन्धी सचेतना वृद्धि गर्नु नै हो। यसै सन्दर्भमा आज हामीले भूमि व्यवस्थापन तथा अभिलेख विभागका कानून अधिकृत भुवन न्यौपाने शर्मासँग नेपालको संविधान 2072 सम्पत्ति उपभोग सम्बन्धी गरेका कानूनी व्यवस्थाका बारेमा कुराकानी गरेका छौं। सबैभन्दा पहिले हामीले उहाँलाई सोधेका छौं, नेपालको संविधान 2072 जग्गा प्रशासन सम्बन्धी के कस्तो व्यवस्था गरेको छ भनेर।
2072 सालको नेपालको संविधानले भूमि प्रशासनलाई धेरै विषयहरू एड्रेस गरेको छ। त्यसमध्ये मौलिक हक अन्तर्गत सम्पत्तिको हकमा प्रत्येक नागरिकलाई कानूनको अधीनमा र यी सम्पत्तिको आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने भन्ने विषय व्यवस्था छ। त्यस्तै गरेर संविधान धारा 38 महिलाको हकको विषयमा प्रत्येक महिलालाई बिना भेदभाव समान वंशीय हक हुने भन्ने हकको व्यवस्था गरेको छ। त्यस्तै गरेर सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भन्ने व्यवस्था पनि यही महिलाको हक सम्बन्धी धाराले गरेको छ। त्यस्तै गरेर अब संविधानको धारा 40 दलितको हक सम्बन्धी व्यवस्था गरेको छ। राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एकपटक जमिन उपलब्ध गराउनु पर्नेछ भन्ने कानून व्यवस्था गर्नुपर्ने एउटा आधार तयार गरेको छ। त्यस्तै आवासहीन दलितलाई कानून बमोजिम आवासको व्यवस्था गर्नेछ भन्ने व्यवस्था गरेको छ। त्यही सन्दर्भमा हामीहरूले चाहिँ भूमि सम्बन्धी ऐनले एड्रेस गरेर 8 संशोधन भई भूमि सम्बन्धी समस्या समाधान आयोग पनि गठन भएर त्यसले केही काम थालेको थियो, बीचमा विघटन भयो, त्यसपछि पुनः चाहिँ राष्ट्रिय भूमि आयोग गठन भएर यसले काम अगाडि बढाएको अवस्था छ तत्कालको अवस्थामा। यी कुरा आउँदाहुँदै राज्यको अधिकारको बाँडफाँडमा, राज्य शक्तिको अधिकारको बाँडफाँडमा अनुसूचीमा नै अधिकारको व्यवस्था गरेको छ। त्यस्तै गरेर अनुसूची 5 संघको अधिकारको सूची गरेको छ। यसले चाहिँ संघले चाहिँ भू उपयोग नीति, बस्ती विकास नीति र पर्यटन नीति सम्बन्धी यो कुराहरू बनाउन सक्ने भू उपयोग नीति चाहिँ व्यवस्था गर्न सक्नेछ। त्यस्तै गरेर प्रदेशको अधिकारको सूची 6 छ, यसले चाहिँ घर जग्गा रजिस्ट्रेसन शुल्क निर्धारण गर्ने अनि भूमि व्यवस्थापन जग्गाको अभिलेख गर्ने जस्ता कुरा गरेको छ। त्यस्तै साझा अधिकारको सूचीमा प्रदेश र संघको साझा अधिकारको सूचीमा भूमि नीति र सो सम्बन्धी कानून निर्माणको विषयहरू उल्लेख गरेको छ भने त्यस्तै गरेर स्थानीय तहलाई चाहिँ घर जग्गा धनी पूर्जा वितरण गरेर यो चाहिँ व्यवस्था गरेको छ। यो विषयहरू संविधानमा व्यवस्था छन्।
यी संविधानमा भएका नीतिगत व्यवस्थाहरू भए यहाँले अधिकारको बाँडफाँडको सन्दर्भमा कुरा गर्नु भने संघ प्रदेश र स्थानीय तहको जो अधिकार छन् त्यो विषयमा अझै प्रष्ट छैन भन्ने कुराहरू पनि आइरहेका छन्। भूमि प्रशासन सम्बन्धी काम गर्दाखेरि संघ प्रदेश र स्थानीय तहमा काम गर्दाखेरि अप्ठ्यारो भयो
यी सम्बन्धी चाहिँ मौलिक हकको सन्दर्भमा 3 कानून बनाई लागू गर्नुपर्ने भन्ने व्यवस्था अनुसार स्थानीय सरकार सञ्चालन 2074 स्थानीय तहको अधिकारको विषयमा त्यसमा चाहिँ स्पष्ट व्यवस्था गरेको छ। तर पनि केही ऐन बने तापनि कार्यान्वयनको विषय चाहिँ यो प्रक्रियाको चरणमा जाने भएर कार्यान्वयन चाहिँ शुरू भइसकेको छ, यसमा चाहिँ त्यस्तो दुविधा छैन। तर पनि अधिकारको विषयमा संघले स्पष्ट नीति धारण नगरेको हो कि भन्ने जस्तो पनि देखिन्छ। तर पनि यो विषयमा चाहिँ मन्त्रालय, विभाग तथा संसदले नै यो विषयमा विषयगत छलफल तथा कानूनहरूको मसौदा एकीकृत ऐन बनाउने जस्ता विषयहरू अगाडि बढाएकोले यो विषयमा दुविधा देखिँदैन आउने दिनमा। 3 अधिकारको विषय संविधानले नै व्यवस्था गरे तापनि अहिले चाहिँ एकीकृत सेवा जस्तो देखिए तापनि यो तुरन्त प्याम भूसेवा केन्द्र सञ्चालन मार्फत स्थानीय सेवा हस्तान्तरणको प्रक्रिया शुरू गरेको छ। यसले गर्दा स्थानीय तहले भूसेवा केन्द्रको मार्फत स्थानीय तहबाट चाहिँ फारम भर्न सक्ने, स्थानीय तहको लिखित बनाउन सक्ने जस्ता स्थानीय तहले नै भूसेवाको मार्फत गर्दा यसमा दुविधा देखिँदैन।
नेपालको संविधानले मौलिक अधिकारकै रूपमा सम्पत्ति सम्बन्धी अधिकारहरू उल्लेख गरेको छ, तर व्यावहारिक जीवनमा यी कतिको लागू भएको छन् के पाउनु भएको छ यहाँले?
पक्कै पनि लागू भएको छन्। हिजोको अवस्था र आजको अवस्थामा बिल्कुलै फरक छ। हिजो महिलालाई हेर्ने दृष्टिकोण र आज महिलामा हुने गर्ने व्यवहार चाहिँ बिल्कुलै फरक भएको छ। महिलाले पनि सम्पत्तिको अधिकारमा चाहिँ अपनत्व बोध भइरहेको छ। महिलाका नाममा चाहिँ सम्पत्ति पास गर्ने, घर जग्गा पास गर्ने विषयहरू चाहिँ प्रत्येक वर्ष बढ्दै गएको छन्। अझ त्यसमा रजिस्ट्रेसन शुल्कका दस्तुरका छुटहरूको विषयहरू उल्लेख गरेर महिलाको स्वामित्व बन्ने कुरा भएको छ। सम्पत्ति आर्जन गर्ने, बेचबिखन गर्ने स्वतन्त्र रूपमा पाएको अवस्था छ। दलितलाई एक फेर भूमि उपलब्ध गराउने विषय चाहिँ एन बनेर यो कार्यान्वयनको प्रक्रियामा छ। पक्कै पनि यो संविधानले लिएको एउटा लक्ष्य चाहिँ अगाडि बढेको देखिन्छ।
यो त संविधानमा भएका अधिकारका कुराहरू, संविधानले नागरिकलाई दिएका अधिकारका कुराहरू भए, यी अधिकारहरू पूरा हुन सकेनन् अथवा जुन नागरिकले जुन किसिमको अधिकार पाउन पर्ने हो त्यो पाएन भने यो अधिकार प्राप्तिको लागि के गर्नुपर्छ?
पक्कै पनि मौलिक हकको सन्दर्भमा संविधानको उपचारको व्यवस्था गरेको छ धारा 46-46। यसले चाहिँ कुनै पनि मौलिक हकको कार्यान्वयन भएन भने संविधानको धारा 133 र 146 सर्वोच्चमा र उच्च अदालतमा रिटको व्यवस्था गरेर उपचार पाउने व्यवस्था गरेको छ।
अब यो भूमि प्रशासन सम्बन्धी कुरा गर्दाखेरि, जग्गा प्रशासन सम्बन्धी कुरा गर्दाखेरि योसँग सर्वसाधारण नागरिकहरू पनि जोडिएका हुन्छन् र यो भूमि प्रशासन सम्बन्धी काममा सबै जोडिएका हुन्छन्। अलिकति जान्ने सुन्ने पढे लेखेका व्यक्ति लिएर सामान्य नागरिकहरू पनि जोडिएका हुन्छन्। तर सबैलाई यहाँले भन्दाखेरि अदालतका कुरा गर्नुभयो, त्यो प्रक्रियाहरू के छन्, कसरी जानुपर्छ, होइन उहाँलाई त्यो थाहा नहुन सक्छ, यो बारेमा बताइदिनु न।
यो विषयमा चाहिँ, यो अदालतको विषयमा चाहिँ सर्वप्रथम त अर्ध न्यायिक निकायको रूपमा मालपोत कार्यालयलाई परिभाषित गरेको छ एनले। अर्ध न्यायिक मालपोत कार्यालयबाट कुनै कुराको पनि चित्त नबुझेमा, मालपोत कार्यालयको निर्णय चित्त नबुझेमा पुनरावेदन गर्ने सुरु अदालत जिल्ला अदालतलाई अधिकार दिएको छ। त्यसबाट पनि चित्त बुझेन भने त्यसको माथिल्लो तहको अदालत हुँदै सर्वोच्चसम्म आउने बाटो छ। सुरु अदालत भनेको प्रारम्भिक अदालत भनेको जिल्ला अदालत हो। मालपोत कार्यालयले गरेको निर्णय उप्र चित्त नबुझेमा पुनरावेदन गर्ने अधिकार जिल्ला अदालत छ। यदि त्यसो पनि भएन अथवा त्यसबाट पनि तुरन्त मैले उपचार पाउँदैन जस्तो विषय लायो भने उच्च रिट मार्फत उच्च अदालत र सर्वोच्च अदालत आउने बाटो छँदैछ।
यसरी उपचारको बाटो खोज्दाखेरि लाग्ने खर्चहरू नागरिक स्वयंले बेहोर्नुपर्छ या राज्यले बेहोर्नुपर्छ, के छ व्यवस्था?
यो त नागरिकले नै बेहोर्नु पर्यो। यो विषयमा सगभर सामाजिक न्यायको समन्यायको सिद्धान्त प्राप्त प्रमाणको मूल्याङ्कन गरी सबैलाई न्याय हुने गरेर अनि कानूनको अधीनको सीमामा रही मालपोत कार्यालयले कुनै पनि निर्णय गर्नुपर्ने हुन्छ। मालपोत कार्यालयलाई दिएको क्षेत्र अधिकारको प्रयोग गरी मालपोत कार्यालयले सबैलाई न्याय हुने गरेर निर्णय गर्दछ। त्यसको हिसाबले जहिले पनि मालपोत कार्यालयले एन मौजुदा परिधिभित्र निर्णय गर्नुपर्ने भएकाले मालपोत कार्यालयले नभई स्वयं व्यक्तिले त्यसको विषयमा शुल्क तिर्नुपर्ने हुन्छ।
अन्याय परेको व्यक्तिले स्वयं आफ्नो खर्चबाट मुद्दा लड्नुपर्ने अथवा न्याय कानूनमा जानुपर्ने कुरा गरिरहँदाखेरि यदि कुनै व्यक्तिले जानी जानी नागरिकलाई दुःख दिएको छ अथवा जनतालाई दुःख दिएको छ भने पछि त्यो प्रमाणित भयो भने त्यहाँ चाहिँ काम गर्ने अधिकारीलाई अथवा त्यस्ता व्यक्तिहरूलाई के कस्तो सजायको व्यवस्था छ?
हजुरले भने जस्तो कुनै बदना हाम्रो मालपोत ऐनको 32 विभागीय सजाय गर्ने व्यवस्था छ। कुनै पनि मालपोत अधिकारी अथवा कुनै पनि अधिकारीले पदनियत राखे अथवा जानी जानी अथवा कानूनको पालना नगरेमा त्यस्तो अधिकारीलाई विभागले विभागीय कार्यवाही गर्ने व्यवस्था छ। यदि त्यो निर्णय कानूनको उल्लङ्घन भएमा, कानूनको ग्याप देखिएमा त्यस्तो निर्णयको बदर गर्न सक्ने अधिकार महानिर्देशकलाई अधिकार दिएको छ एनले। त्यो विषयले गर्दाखेरि यसमा क्लियर नै देखिन्छ।
जस्तै यहाँले अगाडि पनि भन्नुभयो नि, न्यायालय भन्दा पनि त्योभन्दा अगाडि अर्ध न्यायिक निकायको रूपमा चाहिँ मालपोत कार्यालयहरू छन् अथवा मालपोत अधिकारीहरू छन् भन्नुभयो, त्यहाँबाट कसरी न्याय पाउन सकिन्छ यो कुरा बताइदिनु न।
कोही पनि अर्ध न्यायिक निकायको काम चाहिँ अदालत सुरु अदालतलाई हुने जस्तो प्रमाण झिकाउने अनि बयान गराउने, ती बयानहरूको मूल्याङ्कन गर्ने गरेर न्याय फैसला गर्ने काम चाहिँ अर्ध न्यायिक निकायको। अर्ध न्यायिक निकायले कुनै निर्णयमा पुग्नु अगाडि ती सम्बन्धमा भएका प्रमाणको विषयमा प्रमाण झिकाउने, ती विषयमा चाहिँ बयान गराउने अनि प्रमाण संकलनमा गएर फिल्मै गर्ने निरीक्षण गर्ने अधिकार चाहिँ मालपोत कार्यालयलाई हुने भएकोले त्यो प्रमाणको मूल्याङ्कन गरिसकेपछि मात्र निर्णयमा पुग्नु पर्ने हुन्छ। यसरी नै प्रमाणको मूल्याङ्कन गरिसकेपछि मात्र निर्णयमा पुग्ने भएकोले अर्ध न्यायिक निकायले काम गर्दा प्रमाणको मूल्याङ्कन गरी अन्तिम निर्णयमा पुग्ने गर्दा न्याय नै हुने देखिन्छ।
अनि यो त भयो नेपालको संविधान 2072 भएका कुराहरू, होइन? यसै गरी अब दिवानी कानूनमा पनि यो सम्बन्धी केही व्यवस्था गरेको छ कि भूमि प्रशासन सम्बन्धी?
पक्कै पनि विशेष कानूनले व्यवस्था गर्न नसकेका विषयलाई समेट्ने, विशेष कानूनले गरेका विषय विशेष कानून बमोजिम हुने अनि साधारण कानूनको रूपमा चाहिँ दिवानी संहिता 2074 आएको थियो। यसले चाहिँ दिवानीका विषयमा चाहिँ लगभग जग्गा प्रशासनको विषयमा धेरै विषय नै समेटेको छ। छुट्टै एउटा परिषद नै बनाएर परिषद 10 चाहिँ संबन्ध सम्बन्धी व्यवस्था गरेको छ। त्यस्तै अपुताली सम्बन्धी व्यवस्था पनि यसले गरेको छ, सम्पत्ति सम्बन्धी कानूनको व्यवस्था गरेको छ, सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था, स्वामित्व र भोगतकार सम्बन्धी व्यवस्था, सम्पत्तिको उपयोग सम्बन्धी व्यवस्था, साथसाथै दान बकस सम्बन्धी व्यवस्था, सम्पत्ति हस्तान्तरण र प्राप्ति सम्बन्धी व्यवस्था गरेर सम्पत्ति कानून सम्बन्धी विस्तृत विवरण नै विस्तृत परिच्छेदको रूपमा यसले परिभाषित गरेको छ।
संविधानमा पनि धेरै कुराहरू सम्पत्ति सम्बन्धी आए र देवानी कानूनमा पनि यी कुराहरू आएका छन्। यो दोहोरो आउनुपर्ने अवस्था कसरी सिर्जना भयो?
संविधान भनेको मूल कानून हो, संविधानको आधारमा अन्य कानून बन्दछ। अन्य कानून पनि विशेष कानूनको रूपमा आएको कानून विशेष कानून बमोजिम हुने, अनि विशेष कानूनले समेट्न नसकेका विषय चाहिँ देवानी प्रकृतिको कानूनले समेट्ने, सबै सबै जर्नल हिसाबका कानून चाहिँ विशेष कानूनमा पनि नसमेट्ने र संविधानले पनि गाइडलाइन गर्न नसक्ने भएर यो छुट्टा छुट्टै ऐनहरू आएका हुन्। यसमा पनि भएको जस्तै मालपोत ऐन, हाम्रो विशेष कानूनको रूपमा मालपोत ऐन अनि भूमि सम्बन्धी ऐनहरू छ, यी विषयले समेट्न नसकेका विषय अथवा त्यो विषयमा पर्न नसकेका विषय चाहिँ जर्नल कानूनको रूपमा देवानी संहिताले विषय सम्बोधन गरेको देखिन्छ।
धेरै व्यक्तिहरूलाई यो देवानी कानून भनेको के हो भन्ने पनि लाग्न सक्छ, जग्गा प्रशासनमा यसको महत्व के छ, यो बारे बताइदिनु। देवानी कानून भनेको,
देवानी कानून भनेको देवानी कानूनको विशेषता नै के हो भने यसको चाहिँ विशेष कानूनले व्यवस्था गर्न नसकेको विषयलाई चाहिँ देवानी कानूनले व्यवस्था गर्ने हो। यसको महत्व चाहिँ कुनै कुराहरू सबैतिर विशेष कानूनले समट्न सक्दैन, जस्तो हाम्रै मालपोत ऐनले चाहिँ अपुत्ताली विदेशीका अपुत्ताली सम्बन्धी व्यवस्था समेट्न सकेको छैन भने देवानी कानूनले त्यो विषयहरू समेटेका छन्। त्यही भएर उत व्यवस्था नभएका विषयलाई त्यो कानूनको ग्यापलाई लुपोलहरूलाई कम गर्नलाई चाहिँ यी विशेष कानूनले चाहिँ विशेष कानून नभए जनरल कानूनले चाहिँ समेटेको छ।
यहाँले विशेष कानूनहरू भन्नुभयो नि, यो विशेष कानूनको बारेमा सबै सेवाग्राहीले यो सम्बन्धी जानकारी पाएको यहाँले अनुभव गर्नुभएको छ, नागरिक तहमा यसको अवस्था के छ, कतिको बुझेका छन् यसलाई?
पक्कै पनि जग्गा प्रशासन विषय पुरानो विषय हो, राज्यको आर्थिक राजस्व उठाउने परम्परागत रूपमा नै यो जग्गा प्रशासन विषय चलेको छ। यसको विषयमा विभिन्न अभ्यासहरू पनि हुँदै आउँदा 2021 सालमा पहिलो पटक भूमि सम्बन्धी ऐन अनि नाम जाँच ऐन, त्यस्तै गरेर 2034 मालपोत ऐन नियमावली भइसकेपछि यसले यो लामो विषय भएकोले यो आम नागरिक सम्बन्ध सबैको चासोको विषय भएकोले यसमा चाहिँ सबैको चेतना पुगेको देखिन्छ।
यहाँ यसो भन्नुहुन्छ, तर धेरै ग्रामीण क्षेत्रका बासिन्दाहरूमा अझै पनि कानूनी ज्ञानको अभावले गर्दाहरू ठगिने, उहाँहरूलाई चाहिँ यो झुटा विवरण गरेर चाहिँ जग्गाहरू पास गर्ने भन्ने यस्ता कुराहरू अथवा अरूले जग्गाहरू हडप्ने भन्ने कुराहरू पनि सुनिन्छन्।
पक्कै पनि कानूनको अज्ञानता त क्षम्य हुँदैन, कानूनी सिद्धान्त हो। कानून हरेक व्यक्तिले जान्नुपर्छ। कानूनको विषयमा आफ्नो सरोकारको विषयमा चाहिँ त्यस सम्बन्धी अहिले विभिन्न हामीहरूले विभिन्न माध्यमबाट तपाईँहरूको रेडियो माध्यमबाट टेलिभिजन मार्फतबाट यो कानूनको विषय अथवा यो सम्बन्धी हाम्रो सूचनाहरू बारम्बार प्रकाशन गरिएको छ। कानूनको अहिले शिक्षित दर चाहिँ बढ्दै गएको अवस्था छ, हिजोको अवस्था जस्तो गुपचुप अवस्था छैन, अहिले सार्वजनिक पब्लिक सुनवाई विषय छ, सार्वजनिक सरोकारका विषयहरू छन्, बहस हुन्छ, यसले पनि आम नागरिक चाहिँ अलिकति सचेत भएको देखिन्छ यो पछिल्लो समयमा।
हुन्छ सर, हामीलाई समय दिनुभयो, धन्यवाद।
धन्यवाद।
अहिले सुन्नुभयो भूमि व्यवस्थापन तथा अभिलेख विभागका कानून अधिकृत भुवन न्यौपाने शर्मासँग गरिएको कुराकानी।
आदरणीय श्रोता, रेडियो नेपालबाट भूमि प्रशासन प्रविधि र सुशासन कार्यक्रम सुनिरहनु भएको छ। अब कार्यक्रममा राख्दैछौ आजको प्रश्न, यसको जवाफ यहाँहरूले मोबाइल नम्बरमा मेसेज गरी पठाउन सक्नुहुनेछ। प्रश्नको सही उत्तर पठाउनेहरू मध्ये गोला प्रथाबाट विजेता हुन सफल श्रोतालाई ₹500 रिचार्ज कार्डले पुरस्कृत गरिनेछ। सही जवाफको लागि उत्तरकर्ताले आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ।
यहाँहरूले मोबाइल नम्बर 9851314049 सही उत्तर पठाउन सक्नुहुनेछ। आजको प्रश्न रहेको छ, बागमती प्रदेश क्षेत्रभित्र कतिवटा भूमि सुधार तथा मालपोत कार्यालयहरू रहेका छन्? प्रश्न एकपटक फेरि, बागमती प्रदेश क्षेत्रभित्र कतिवटा भूमि सुधार तथा मालपोत कार्यालयहरू रहेका छन्?
यस प्रश्नको सही उत्तर लेखी 9851314049 मोबाइल नम्बरमा म्यासेज गर्नुहोला। त्यसै गरी यसको जवाफ 10 दिनभित्र आइसक्नु पर्नेछ।
प्रश्नको सही उत्तर सहित पुरस्कार विजेताको नाम यसै महिनाको चौथो शुक्रबारको अर्को कार्यक्रममा घोषणा गरिनेछ।
हवस् त आदरणीय श्रोता, आजको कार्यक्रम भूमि प्रशासन प्रविधि र सुशासनको समय सकिएको छ। यसै महिनाको चौथो शुक्रबार बिहान 8:30 बजे यहाँहरूका माझमा आउने नै छौ। त्यतिन्जेलसम्मका लागि सहकर्मी मुकुन्द भण्डारी, केशव ढुङ्गाना र म रुक्मिणी पोखरेललाई पनि बिदा दिनुहोस्। नमस्ते।